میں مبلغ بنوں سنتوں کا، خوب چرچا کروں سنتوں کا۔
الحمدللہ رب العالمین، والصلاة والسلام علی سید المرسلین، اما بعد فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ الصلاة والسلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا حبیب اللہ، الصلاة والسلام علیک یا نبی اللہ وعلی آلک واصحابک یا نور اللہ۔ فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم، اس شخص کی ناک خاک آلودو جس کے پاس میرا ذکر ہوا اور وہ مجھ پر درود پاک نہ پڑے۔ الامان والحفیظ۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔ حضرت سیدنا امام محمد غزالی علی رحمت اللہ الوالی حول العلوم کی دوسری جلد میں ایک بزرگ کا قول نقل کرتے ہیں کہ مسلمان جب حلال کھانے کا پہلا لقمہ کھاتا ہے، اس کے پہلے کے گناہ معاف کر دیے جاتے ہیں، اور جو شخص طلب حلال کے لیے رسوائی کے مقام پر جاتا ہے، اس کے گناہ درخت کے پتوں کی طرح جھڑتے ہیں۔ میرے پیارے اسلامی بھائیو، مدنی چینل کے ناظرین، حلال روزی کمانا یہ بڑی ہی سعادت کی بات ہے، اور اس کے بے شمار فضائل اور اس کی بے شمار برکتیں ہیں۔ اب غور کریں کہ جہاں حلال کمانے کے اتنے فضائل ہیں، وہاں حرام لقمہ کے نقصانات اور نحوستیں بھی ہیں، اور پھر انشاءاللہ ہم ان دونوں کو تفصیل سے سنیں گے۔ مقاشفۃ القلوب میں ہے، آدمی کے پیٹ میں جب لقمہ حرام پڑا تو زمین و آسمان کا ہر فرشتہ اس پر لعنت کرے گا جب تک اس کے پیٹ میں رہے گا، اور اگر اسی حالت میں یعنی پیٹ میں حرام لقمے کی موجودگی میں موت آ گئی تو داخل جہنم ہوگا۔ سمجھنا یہ ہے پیارے اسلامی بھائیوں کہ حلال اور حرام روزی رزق، اس کی اہمیت بہت زیادہ ہے۔ اگرچہ حدیث پاک میں یہ بات موجود ہے اور ہمیں اس پر بڑی غور کرنا چاہیے کہ بڑا پرفتن دور ہوتا ہے، یعنی یہ بڑے جس دور کی یہ بات کی جا رہی ہے کہ رسول پاک صلی اللہ علیہ وسلم فرمائے، لوگوں پر ایک زمانہ ایسا آئے گا آدمی پرواہ بھی نہ کرے گا کہ اس چیز کو کہاں سے حاصل کیا ہے، حلال سے یا حرام سے۔ تو ہمیں آج کے اس بیان میں حرام روزی اور حلال روزی کے تصور کو بھی سمجھنا ہے، اور قرآن میں اس میں ہمارے لیے کیا ہدایت آئی ہے اس کو بھی سمجھنا ہے، حدیثوں میں حلال روزی اور حرام روزی کے تعلق سے جو کچھ ارشادات آئیں اسے بھی ہمیں سمجھنے کی کوشش کرنی ہے، اور نیت یہ کرنی ہے کہ میرے پیٹ میں کبھی حرام کا لقمہ نہیں جائے گا، نہ میرے بدن پر کبھی حرام کا لباس آئے گا، نہ میرے لباس میں حرام ہوگا، نہ میری غذا میں حرام ہوگا۔ میں انشاءاللہ حلال کماؤں گا، اور صرف حلال ہی کماؤں گا اور حلال ہی کھاؤں گا، اور اپنے گھر والوں کو بھی حلال حلال اور صرف حلال ہی کھلاؤں گا انشاءاللہ۔ سورہ نساء میں اللہ پاک نے آیت نمبر 29 میں کچھ یوں بھی ارشاد فرمایا ہے، باطل طریقے سے آپس میں دوسرے کے مال نہ کھاؤ۔ اس آیت میں باطل طریقے سے مراد وہ طریقہ ہے جس سے مال حاصل کرنا شریعت نے حرام قرار دیا ہے، جیسے سود، چوری، جوئے کے ذریعے مال حاصل کرنا، جھوٹی قسم، جھوٹی وکالت، خیانت، غصب کے ذریعے مال حاصل کرنا، گانے بجانے کی اجرت، یہ سب باطل طریقے میں داخل اور حرام ہے۔ یوں ہی اپنا مال باطل طریقے سے کھانا یعنی گناہ اور نافرمانی میں خرچ کرنا بھی اس میں داخل ہے۔ اسی طرح رشوت کا لین دین، ڈنڈی مار کر سودا بیچنا، ملاوٹ والا مال فروخت کرنا، قرض دبا لینا، ڈاکہ زنی، بھتہ کھوری اور پرچیاں بیچ کر ڈرا کر کے مال وصول کرنا بھی اس میں شامل ہے۔ یہ میں نے آپ کو قرآن کریم کی آیت کا حصہ ترجمہ اور اس کی یہ مختصر سی جو تفسیر ہے، یہ میں نے سورہ نساء میں جو بیان ہوا، یہ میں نے مختصراً آپ کو یہ جو وضاحت تھی یہ میں نے آپ کو بیان کی ہے۔ اب ہم میں سے ہر ایک کو اپنے کام کا جو کاروبار کا جائزہ لینا یہ ضروری ہے کہ کہیں ایسا نہ ہو کہ میں کما رہا ہوں اور میری آمدنی یہ حرام ہو، ناجائز ہو، غیر شرعی۔ اللہ کی پناہ، میری جو تجارت ہے اس سے جو آمدنی ہے، یا میں جو جاب کرتا ہوں اس سے جو آمدنی ہے، یا میں جو سروس پرووائڈر ہوں اس سے اگر کوئی ایسی میری آمدنی، اگر وہ سب کا جائزہ لینا ہے کہ میری آمدنی حرام نہ ہو۔ اس کے نقصانات اس قدر ہیں، یعنی حلال روزی کے فائدے اور حرام روزی کے نقصانات کو سمجھنے کے لیے اس حدیث کو بھی غور سے سنیں۔ اللہ کے آخری نبی صلی اللہ علیہ وسلم نے حضرت سعد رضی اللہ تعالی عنہ سے ارشاد فرمایا، اے سعد، اپنی غذا پاک کر لو، مستجاب و دعوات ہو جاؤ گے۔ مستجاب و دعوات جس کی دعائیں قبول ہوتی ہیں، اس ذات کی قسم جس کے قبضہ قدرت میں محمد صلی اللہ علیہ وسلم کی جان ہے، بندہ حرام کا لقمہ اپنے پیٹ میں ڈالتا ہے تو اس کے 40 دنوں کے عمل قبول نہیں ہوتے۔ جس بندے کا گوشت حرام سے پلا بڑا ہو اس کے لیے آگ زیادہ بہتر ہے۔ تو اب بات پیارے اسلام بھائیو یہ ہمیں دیکھنی ہے کہ ہمارا جو آمدنی کا جو ذریعہ ہے وہ کیا ہے۔ اگر وہ خدا نہ خواستہ حرام ہے، ناجائز ہے، جو ہم جاب کر رہے ہیں، جو کام کر رہے ہیں وہ ناجائز ہے، مزدوری میں بھی ڈنڈی مارتے ہیں لوگ، ایک سے ایک ڈنڈی مارتے ہیں، وہ کام دو تو آہستہ آہستہ آئیں گے، چائے پئیں گے، سگریٹ پئیں گے، ادھر دیکھیں گے، تھوڑا کام کریں گے، پھر بیٹھیں گے، پھر یہ کریں گے، پھر وہ کریں گے، اتنی کمپلینس تھیں اللہ کی پناہ، اور مزدوری پوری لے لیں گے۔ اور اگر خدا نہ خواستہ یہ وقف کے ادارے میں اگر ایسا کر رہے ہیں تو ان کا بنے گا کہ وہاں تو کوئی معاف بھی نہیں کر سکتا۔ اسی طرح رات کی چوکیداری کرتے ہیں، دن کی چوکیداری کرتے ہیں، حالانکہ محنت کر رہے ہیں مگر اس میں بھی ڈنڈی ماریں گے تو ڈیفینیٹلی ان کے لیے اجرت کے تعلق سے پھر حرام حلال کے مسائل شروع ہو جائیں گے۔ تو ہمیں غور کرنا ہے۔ اسی طرح جو بزنس کرتے ہیں ان کو غور کرنا ہے کہ یہ بزنس کر رہے ہیں وہ بزنس کیا ہے، موڈ آف بزنس کیا ہے، وے آف ٹریڈنگ کیا ہے، وے آف ڈیلنگ کیا ہے، ٹرانزیکشن کیسے کرتے ہیں، ٹرمس اینڈ کنڈیشنز کیا ہیں۔ اگر کوئی کانٹریکٹ سائن کر رہے ہیں تو وہ کانٹریکٹ کس سے آپ نے پروف کروایا کہ یہ کانٹریکٹ میں جتنی ٹرمس اینڈ کنڈیشن، آپ نے دیکھی ہوگی بعض اوقات فارم آتا ہے، فارم کے پیچھے لکھا ہوتا ہے ٹرمس اینڈ کنڈیشن اور اس کے نیچے ہوتا ہے کہ سائن کر دیں۔ ہم لوگ سائنیں کر دیتے، ہم نے پڑھا ہی نہیں کہ ٹرمس اینڈ کنڈیشن میں لکھا ہوا کیا ہے، جائز کنڈیشن لکھیے کہ ناجائز کنڈیشن لکھیے، معاہدہ تو ہو جاتے ہیں ہمارے تو ہمیں پتہ ہی نہیں ہوتا، لین دین شروع ہو جاتی ہے ہمیں پتہ ہی نہیں ہوتا۔ اور یہ بھی ہمیں توفیق نصیب نہیں ہوتی کہ ہم جا کر کسی مفتی سے، دارالافتاء اہل سنت سے جا کر پوچھ لیں کہ جناب یہ جو میں کرنے جا رہا ہوں یہ کیا ہے۔ اور اگر مثال کے طور پر ہمیں یہ کہا جاتا ہے کہ اس کی کوئی صورت حلال ہے ہی نہیں، حرام ہے، ناجائز ہے، آپ کو چھوڑنا پڑے گا، اور ہمارے پاس اس کی کوئی حلال صورت ہے ہی نہیں، ہم چھوڑ دیں گے، ہم کیوں حرام کمائیں گے؟ اللہ تعالیٰ رزق دینے والا ہے، وہ رزاق ہے، رزق تو اللہ تعالیٰ کے ذمہ کرم پر ہے نا۔ اب دیکھیے 22ویں پارے کی پہلی آیت میں اللہ فرماتا ہے، ترجمہ کنز الایمان، اور زمین پر چلنے والا کوئی ایسا نہیں جس کا رزق اللہ کے ذمہ کرم پر نہ ہو۔ مفسر شیر حکیم الامت مفتی احمد یار خان رحمت اللہ تعالی علیہ تفسیر نور الفان میں فرماتے ہیں، زمین پر چلنے والے کا اس لیے ذکر فرمایا کہ ہم کو انہی کا مشاہدہ ہوتا ہے، یعنی نظر آتے ہیں، ورنہ جنات وغیرہ کو بھی رب تعالی ہی روزی دیتا ہے، اس کی رزاقیت
सिर्फ हैवानों में मुनहसिर नहीं, फिर जो जिस रोजी के लायक है उसको वही मिलती है। बच्चे को मां के पेट में और किस्म की रोजी मिलती है, और पैदाइश के बाद दांत निकलने से पहले और तरह की, बड़े होकर और तरह की रोजी मिलती है। तो रिश्त तो अल्लाह ताला अता फरमाता है। तो हमें अल्लाह पाक की रिजा के लिए सिर्फ और सिर्फ रिस्क के हलाल का माना है, बस हलाल रोजी के ताल्लुक से नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के मुबारक इरशाद सुनिए। आकाए मदीना सल्लल्लाहु अलैहि वसल्लम इरशाद फरमाते हैं, नंबर एक, सबसे ज्यादा पाकीजा खाना वो है जो अपनी कमाई से खाओ। नंबर दो, बेशक अल्लाह पाक मुसलमान पेशावर को दोस्त रखता है। नंबर तीन, जिसे मजदूरी से थक कर शाम आए उसकी वो शाम शाम मगफिरत हो। नंबर चार, पाक कमाई वाले के लिए जन्नत है। नंबर पांच, कुछ गुनाह ऐसे जिनका कफारा ना नमाज हो, ना रोजे, ना हज, ना उमरा, इनका कफारा वो परेशानियां होती हैं जो आदमी को तलाशे माशे हलाल में पहुंचती हैं। तो ये हलाल रोजी कमाने के ताल्लुक से हमें बहुत ज्यादा गौर करना है। और अगर खुदा ना खास्ता हराम कमाते हैं और पेट में हराम डालते हैं, परवाह ही नहीं करते। हदीस पाक में एक शख्स तवील सफर करता है जिसके बाल परेशान यानी बिखरे हुए और बदन गर्द आलूदे, यानी उसकी हालत ऐसी है कि जो दुआ करे वो कबूल हो। वो आसमान की तरफ हाथ उठाकर या रब कहता है, यानी दुआ करता है, मगर हालत यह कि उसका खाना हराम, पीना हराम, लिबास हराम और गिजा हराम, फिर उसकी दुआ क्यों कल कबूल हो। यानी अगर कबूल दुआ की ख्वाहिश हो तो कस्बे हलाल इख्तियार करो। ये कबूलियत दुआ के लिए, हमारी दुआएं कबूल नहीं हो रही। हमारी दुआएं भाईजान, अपनी रोजी पर, अपने रिस्क पर, अपने लिबास पर कभी नजर की। अच्छा, दावा तो हम सब करेंगे, ना ना भाई, मैं अपना एक एक पाए हलाल का। अच्छा भाईजान, आपने तिजारत के अहकाम कितने पढ़े, इजारे के अहकाम कितने पढ़े, आमदनी के अहकाम कितने पढ़े, कितना आता है आपको? खाली मेहनत मजदूरी की और आप कहते हैं जनाब सब सही होगा, तो नहीं होता। वरना तो मेहनत तो चोर भी छोटी नहीं करता, रिस्क भी छोटा नहीं लेता, पसीना पसीना वो भी हो जाता है। तो क्या चोरी करना जायज हो जाएगा माजल्ला? क्या डाका मारने वाला कम मेहनत करता है, जान जोखम में डालता है, क्या उसका डाका मारना जायज हो जाएगा? यकीनन ना जायज है। और कई ऐसे जो बैठकर आराम से दो घंटे काम करते हैं, एसी में बैठते हैं, कोई मेहनत मजदूरी नहीं करते, क्या पता कि वो हलाल उसी कमा के जाते हो, एक रुपया हराम का ना होता हो, और क्या पता कि उनकी रोजी हराम की होती हो, उनको पता ही ना हो कि हलाल रोजी कैसे कमाते हैं। हमारे यहाँ तो नौजवान भी अपने वालिद साहब को देखकर बिजनेस सीखता है कि वालिद साहब का बिजनेस का तरीका क्या है, मगर ये भी पूछता नहीं है कि अबू इसमें से हलाल किया हराम किया है, अपने कारोबार की शरी स्कैनिंग नहीं करवाते। मैं पहले भी अर्ज कर चुका हूँ, दोबारा अर्ज कर देता हूँ कि जिस तरह आपने फाइनेंस डिपार्टमेंट बनाया, परचेसिंग डिपार्टमेंट बनाया, आपने मर्चेंडाइजिंग डिपार्टमेंट बनाया, आपने दीगर कई डिपार्टमेंट आपने बनाए, एक डिपार्टमेंट बना दे शरी एक रहनुमाई का, जो शरी कंप्लाइंस उसको तो पूरा करें। आप अगर अपनी कोई एलसी फाइनल कर रहे हैं, कोई कॉन्ट्रैक्ट फाइनल कर रहे हैं, कोई एक्सपोर्ट प्रोजेक्ट पर काम कर रहे हैं, कोई इंपोर्ट प्रोजेक्ट पर काम कर रहे हैं, इवन आप कोई मतलब सॉफ्टवेयर इंजीनियर हैं, आप अपने को सॉफ्टवेयर पर काम कर रहे हैं और किसी कंपनी को आप सॉफ्टवेयर बनाकर दे रहे हैं। आजकल ये आईटी का बिजनेस बूम कर रहा है, आई नो वेरी वेल, आईटी का बिजनेस बहुत तरक्की कर रहा है और आईटी सॉफ्टवेयर इंजीनियर बढ़ रहे हैं और ये कॉन्ट्रैक्ट पर साइन करते हैं और एक मतलब कॉन्ट्रैक्ट बनता है कि दो महीने में, तीन महीने में आपको ये सॉफ्टवेयर बनाकर दे देंगे और उसका ये एक मुआहिदा तय कर लेते हैं। जो मुआहिदा आपने तय किया और जो कुछ बनाकर आप देंगे, काइंडली उसकी आपके पास शरई रहनुमाई है? कोई भी प्रोडक्ट आप लेते बनाकर देते, काइंडली उसकी ये देख रहे शरई रहनुमाई लिए नहीं लिए? हर चीज में मैं कहता हूं सांस सांस पर शरई रहनुमाई है। इसलिए हम कहते हैं उलमा जितने ज्यादा होंगे इतनी उम्मत की रहनुमाई ज्यादा होगी। अल्लाह वो दीन लाए हमारे हर घर में आलिम हो, हर घर में हाफिज हो, और हमें हमारे घर से ही सही मायने में रहनुमाई मिल जाए।
इल्म का आलिम हो, बामल हो, खौफ खुदा वाले हो, यकीन माने, रहनुमाई कैसी होगी? तो अल्लाह पाक हमें हराम रोजी से महफूज रखे और हम हलाल हलाल और सिर्फ हलाल कमाएं कि हराम के नुकसान आते हैं। हदीस पाक में आता है जो बंदा माल हराम हासिल करता है अगर उसको सदका करे तो कबूल नहीं, खर्च करे तो उसके लिए उसमें बरकत नहीं, और अपने बाद छोड़ मरे तो जहन्नम में जाने का सामान है। एक और हदीस सुनिए, अल्लाह पाक बुराई से बुराई को नहीं मिटाता, हां नेकी से बुराई को मिटाता है। बेशक खबीस यानी नापाक को खबीस नहीं मिटाता, पाक रोजी ही होनी चाहिए। एक और हदीस सुनिए, जिसने ऐब वाली चीज बेची यानी बेची और उस ऐब को जाहिर नहीं किया वो हमेशा अल्लाह ताला की नाराजगी में है, या फरमाया कि हमेशा फरिश्ते उस पर लानत करते हैं। अल्लाह की पनाह, यहां तो छुपाते हैं, फ्रूट छुपाते हैं, बल्कि अच्छा खासा फ्रूट निकालता है एक आदमी और देता है ये तोल दे भैया ये दे दो, वो तुलवा भी लेता है ऐसी चालाकी के साथ, वो अच्छा पीस आगे भी दे कर डेमेज पीस अंदर डाल देता है, पत्ता भी नहीं चलता, गाहक ने देखा नहीं, नहीं देखा गाहक ने, मगर ए बेईमानी करने वाले तेरा रब तुझे देख रहा है, ये हराम रोजी कमाने वाले तेरा रब तुझे देख रहा है। रिश्वत देते, रिश्वत, हाँ बोलो, ठीक, नहीं 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 कम में नहीं, थोड़ा ज्यादा, चलो ठीक है ठीक है, जाओ जाओ आइंदा नहीं करनी, यूं करके ले लिया, आगे पीछे देखता रहा, या तो कैमरे ने देख लिया तो मर गया। मगर ये आदमी भी जो इतना चारों तरफ देखकर रिश्वत ले रहा है, इसको ये पता नहीं इसका रब इसे देख रहा है, हैं? अगर कैमरे पर नजर पड़ गई, कोई प्रेस रिपोर्टर आ गया दूर से खड़ा हुआ है, प्रेस रिपोर्टर जिसको पता चल गया इसी के पास कैमरा है, ऐसा सीधा हो जाएगा, रिश्वत खोर समझता है मुझे, बेमान समझता है मुझे, और वैसे ही ईमानदारी झाड़ेगा अपनी कि जैसा कोई आदमी कोई नहीं है, और तुझे कैमरे से डर लगा, रब की पकड़ से ना डरा, क्या हो गया हमको, इतने ईमान हमारे कमजोर होते जा रहे हैं। गुनाहों की आमदनी जब हमारी तरफ बढ़ती है तो हमें तो मतलब घबराहट होनी चाहिए थी, झूठ बोलकर माल बेचते हैं, यकीन मानो भाई, यकीन मानो इतने का पड़ा भी नहीं है, जाओ यार आप भी क्या याद करोगे, दिया नुकसान, हालांकि वो नुकसान करके नहीं दे रहा, अगर सच बोल रहा तो अपनी जगह पर है, मैं जो मिसालें दे रहा हूं वो आप भी समझ रहे हैं। गजाना नापते हैं तो नाप में कमी, तोलते हैं तो तोल में कमी, जोर से मारेंगे पलड़ा नीचे, ये इतनी चालाकियां करते हैं, इतनी चालाकियां करते हैं, गाहक को बेवकूफ बना सकते हैं, अब गाहक बेवकूफ बन जाता है, मगर रब को क्या जवाब देंगे इस हराम रोजी का, क्या जवाब देंगे रब की बारगाह में? किडनैपिंग जो करते हैं, इगवा करते हैं, इगवा बड़ा तावान, ऐसा मुनज्जम माफिया बनता है, पता ही तक नहीं चलता कि स्टार्ट में कौन है और एंड में कौन है। एक मुल्क में उठाते हैं, तीन मुल्क के बाहर पैसे लेते हैं, इतनी किडनैपिंग करते हैं ये, बेटियां को उठा लेंगे, बेटों को उठा लेंगे, सेठ को उठा लेंगे, इसको उठा लेंगे, उसको उठा लेंगे, हाथ में नहीं आएंगे, पैसे भी ले लेते हैं, अल्लाह ना करे या तो मार देते हैं या भले वापस कर देते हैं, मगर ये रुपया तुम लेकर जाओगे कहां? एक दिन तो मरोगे ना, एक दिन तो मरोगे, ये सूद खाने वालों एक दिन तो मरोगे, ये रिश्वत लेने वालों एक दिन तो मरोगे, एक दिन मरना है, आखिर मौत है, कर ले जो करना है, आखिर मौत है। हाथी जैसों को पछाड़ा मौत ने, खेल कितनों का बिगाड़ा मौत ने, ऑफिशियल काम में रुकावट डालते हैं, रिश्वत मिलेगी, रिश्वत मिलेगी। जब तक इस तरह के रिश्वतखोर, जिनका मैं कह रहा हूं, अगर वो सुन रहे हैं तो मैं हमको कह रहा हूं, अल्लाह से डरें आप, खुदारा रब से डरो और तोबा करो। मैं इनकी फैमिलीज को कहता हूं, आपको पता होना चाहिए कि आपके घर वाले क्या कमाते हैं, पता नहीं है? आज तो इतना उभारा जाता है, हैं आप कि कि आमदनी कोई नहीं है। देखो उसको कारपेट वॉल टू वॉल कारपेट ले लिया, नया फर्नीचर डाल दिया, कार बदल ली है, आपके साथ तो कोई सुखी नहीं मिलता। और उसको भरा जाता है मर्द को हराम कमाने पर, रिश्वत देने पर, नाजायज काम करने पर। नौजवानों को भरा जाता है, मोबाइल लूटते हैं, फिर गाड़ियां लूटते हैं, मोटरसाइकिलें लूटते हैं, फिर थोड़े दिनों के बाद अल्लाह की पना गोली खा जाते हैं। प्यारे इस्लामी भाइयों, जितने भी हराम रास्ते, मिलावट के हों, धोखे के हों, खयानत के हों, सूद के हों, रिश्वत के हों, बददियानती के हों, अंदाजा हो जाते हैं यार। बाद वक्त तो इतना अजीब और गरीब लगता है, सामने वाला झूठ बोल के कारोबार करके पूछता है, इस तरह करूंगा तो हलाल है कि हराम है? हाँ, तुम पानी को मम मम बोलता है ना, कभी कहते जनाब हमारे लिए कोई मौलाना रास्ता नहीं निकाल दे। अरे तुम भाई कोयला धोने के लिए आएगा, कौन कोयला धो के देगा? कोयला भी कभी धुलाए? कारोबार में जब हम शरी रहनुमा लेने जाते हैं तो हमारे पास ऑप्शंस बहुत सारे आ जाते हैं। हिम्मत करके कोई आए तो सही, बैठे तो सही, और अल्लाह ताला पर कामिल भरोसा करे, तवक्कुल करे कि अल्लाह है जो रोजी देने वाला है, अल्लाह पाक मेरी रोजी बरकत देगा। मैं खुद जानता हूं उनको, ये एक से ज्यादा है जिनका बिजनेस, बड़ा बिजनेस सूद पर चल रहा था, बस आ गए जहन में सूद नहीं खलास। और ऐसे कई लोग होंगे जो शायद अगर सुन रहे हो, यार सूद वापस कर देंगे तो बिजनेस तो खत्म हो जाएगा, फैक्ट्री तो बंद हो जाएगी, हम तो बहुत नीचे आ जाएंगे। इस वजह से कई लोग नहीं छोड़ते। मगर मैं जिसका आपको कह रहा हूं, मैंने डायरेक्ट उससे बात की है, बस समझ में आ गया कि सूद नहीं चाहिए, हराम है, झंडा में ले जाने वाला काम है। उन्होंने सूद को निकाल दिया अपने बिजनेस से, बिजनेस नीचे आ गया। थोड़ा अरसा ये काफी कंप्रोमाइज करते रहे। आज उनका अपना कहना है कि आज मेरा बिजनेस बगैर सूद के चल रहा है और पहले से ज्यादा अच्छा चल रहा है। बिलीनियर, बिलीनियर, अरबों रुपए का बिजनेस है उनका। ये मैं आपको एग्जांपल इसलिए दे रहा हूं कि जो लोग सूद पर अपनी फैक्ट्री, अपनी इंडस्ट्रीज, अपने बिजनेस चलाते हैं, वो डरते हैं भाई, अल्लाह से डरे। सूद एक ऐसी दीमक है जो आपके बिजनेस की लकड़ी में लग चुकी है। आप ऊपर से लाख उसको पॉलिश कर लो, मगर अंदर से आपके बिजनेस को खोखला कर रही है। अरे जिसके हलाक होने की रब ने बयान कर दिया कि सूद हलाक किया रब ने, वो माल जब आपके माल में दाखिल होगा तो आपके माल को कैसे बचाओगे? रिश्वतों का माल आ जाता है, इसी तरह विरासत का माल आ जाता है। बहनों की विरासत खा जाते हैं, माँ की विरासत खा जाते हैं, भाइयों की विरासत खा जाते हैं, नाबालिग की विरासत खा जाते हैं। अल्लाह की पनाह, अल्लाह पाक हमें हलाल रोजी कमाने की तौफीक अता फरमाए। सल्लू अलल हबीब सल्लल्लाहु तआला अलैहि व सल्लम।
मैं मुबल्लिग बनूं सुल्तों का, खूब चर्चा करूं।